بسم الله الرحمن الرحيم الف لام را تلك آيات الكتاب المبين الف لام را یہ اس کتاب کی آیات ہیں جو اپنا مدعا صاف صاف بیان کرتی ہیں. عربی زبان کی خوبی اپنی بات بڑی اچھی بیان کرتی ہے. دعا کیجیے عربی یاد ہے 3 سیکنڈ تک یہ دعا کریں کہ اللہ مجھے عربی زبان سے دوستی کرنے والا بنا دے, مجھے عربی آ جائے, میں عربی کو سیکھنے والی بن جاؤں. ہم نے اسے نازل کیا ہے قرآن بنا کر عربی زبان میں تاکہ تم اہل عرب اس کو اچھی طرح سمجھ سکو. اے محمد صلی اللہ علیہ وسلم, ہم اس قرآن کو تمہاری طرح وحی کر کے بہترین پیرائے میں واقعات اور حقائق تم سے بیان کرتے ہیں. فیل ہو رہا ہے قصوں کو سنتے ہوئے, کتنے خوبصورت طریقے سے اللہ تعالیٰ نے یہ کہانیاں بیان کی ہیں. ورنہ اس سے پہلے تو آپ ان چیزوں سے بالکل بے خبر تھے, کیونکہ یہ واقعات عربوں میں بالکل معروف نہیں تھے. پیچھے جتنے بھی انبیاء کے قصے پڑھے ان کے نام عربوں کو پتا تھے کیا تھا, کیونکہ یہ سب مکہ مدینہ اور عرب کے ارد گرد کے لوگ تھے. لیکن حضرت یوسف تو بالکل ملک شام اور مصر کی طرف کے تھے, تو یہ ساری چیزیں نہیں پتا تھی. تو اللہ سبحانہ تعالیٰ یہاں یہی بتا رہے ہیں کہ یہ قصے نبی کی زبان سے سن کر اس کو نبی مان جاؤ, کہ یہ باتیں خود سے تو کسی کو نہیں ملتی. اب یہاں سے کہانی ہے, تھوڑا سا سمجھ لیجئے. اللہ کے نبیوں میں سے ایک نبی تھے حضرت یعقوب علیہ السلام, چنے ہوئے نبی تھے. اوپر سے سلسلہ لے لیجئے تو حضرت ابراہیم, ان کے 2 بیٹے اسماعیل اور اسحاق. اسماعیل کو بچپن میں مکہ کے پاس چھوڑ دیا تھا اپنی ماں کے ساتھ, ان کی نسل سے محمد صلی اللہ علیہ وسلم پیدا ہوئے اور آج ہم امت محمدیہ اس میں سے. دوسرا بیٹا جو اسحاق تھا, ان اسحاق کے ایک اور بیٹے پیدا ہوئے جن کا نام حضرت یعقوب تھا. حضرت یعقوب کے 12 بیٹے تھے, 12 بیٹوں میں سے 2 بیٹے ایک ماں میں سے تھے اور 10 بیٹے دوسری ماں میں سے تھے. پہلی بیوی کا انتقال ہوا تو دوسری شادی کی. اور یاد رکھیے, باپ ایک ہو, مائیں فرق ہوں, تو بھائی بہنوں میں زمین آسمان کا فرق ہوتا ہے, کیونکہ ماں تربیت کرتی ہے. حضرت یوسف اور حضرت بنجامین جو ان کے چھوٹے بھائی تھے, یہ 2 جس ماں سے تھے اس کی وجہ سے ان 2 بھائیوں کا اخلاق, بات کرنے کا طریقہ, سپیکنگ سٹائل اور تحمل اور ضبط اتنا تھا کہ نہ چاہتے ہوئے بھی کوئی ان سے محبت کیے ہوئے نہ رکے. دوسرے بیٹے نسبتاً بولڈ تھے. بولڈ لوگ خود کو عقل مند بہت کہتے ہیں, سمجھدار ہوتے ہیں, ان سے لوگ قائل ہو جاتے ہیں لیکن ان کی طرف مائل نہیں ہوتے. یہ کچھ ان کا اظہار تھا. بہت آؤٹ اسپوکن تھے, بات باپ کے سامنے یوں کرتے تھے. بیٹوں کو یہ خیال آیا کہ ہمارا باپ جو ہے ہم سے پیار نہیں کرتا, بجائے اس کے کہ وہ خوبیاں پیدا کرتے جو کہ دوسرے چھوٹے بھائیوں میں تھی. انہوں نے اپنے اندر ایک حسد کا جذبہ پیدا کیا اور اس کی بنیاد پہ انہوں نے حضرت یوسف کو کنویں میں ڈالا. یہ سب ہم پڑھنے لگے ہیں. یہاں آپ سٹوری کے جس اینگل پہ ہیں, یوسف علیہ السلام جو دوسرا بیٹا تھا, سمجھ لے ان کی عمر کوئی سمجھ لے کہ 7-8-9 سال, یعنی ایک ارلی ٹین ایج, سمجھ بھی ہوتی اتنی نہیں ہوتی, اور لڑک پن کہہ لیں بالکل ارلی ٹین, بلکہ اس سے بھی کم سال کا بچہ. اور بچے کو خواب آتا ہے اور بچہ اپنے باپ سے شیئر کرتا ہے. اس کو ذرا بچوں کی تربیت کے رنگ میں بھی سنیے گا کہ بچوں سے اتنی بے تکلفی ضرور ہو کہ وہ آپ سے اپنے خواب ڈسکس کریں, جاگتی آنکھوں کے بھی سوتے بھی. کیا آپ کو پتا آپ کے بچے کیا پسند کرتا ہے, کیا ڈریمز ہیں آپ کے بیٹے کے. بہن کو ہو سکتا ہے پتا ہوں, بھائی کے آپ کو نہیں پتا ہوں گے, کیونکہ ہم بیٹے کے ساتھ کبھی بیٹھتے نہیں ہیں. اور اس طرح دوسرے بھائی کو پتا ہوں گے بھائی کی سب باتیں, کس سے بھی پتا ہوں گے, لیکن باپ کو نہیں پتا ہوتے. تو بچوں کے ساتھ ایک خاص حد تک ایسا خوبصورت تعلق رکھیے کہ وہ آپ سے شیئر کرے. مجھے کسی سسٹر کی بات بہت اچھی لگی جو میں نے ان سے سیکھا. کہتی ہیں کہ جب میرے بچے اسکول سے آتے ہیں نا تو میں کھانا ان کے لیے رکھتی ہوں, ساتھ ان کے بیٹھ جاتی تھی, چھوٹے بچے تھے 5-6-7 سال کے. تو کہتی ہے پھر میں ان سے, اچھا بیٹا آج کیا ہوا, پھر ان سے اور کر کے ساری اسکول کی باتیں سنتی تھی. تو بچے ظاہر ہے اس میں کوئی اچھی سنائیں گے کوئی بری, تو پھر مجھے سمجھ آتی, میں سنتی رہتی تھی. پھر بعد میں جب مجھے موقع ملتا تو جو بات ہوتی میں کہتی بیٹا آج آپ نے یہ بتایا یہ تو ٹھیک نہیں تھا. کہتی اب اس سے اتنی عادت ہو گئی ہے کہ میرے بچے جب جوان ہو رہے ہیں تو اپنی ہر بات اسکول کالج کے میرے ساتھ آ کے کرتے ہیں, اسی طرح میں بھی ان سے شیئر کرتی ہوں. تو بہرحال کمیونیکیشن گیپ نہیں ہونا چاہیے. اس قال یوسف لأبیہ یا بنی انی رأیت احد عشر کوکباً والشمس والقمر رأیتهم لی ساجدین. یہ اس وقت کا ذکر ہے جب یوسف نے اپنے باپ سے کہا ابا جان میں نے خواب دیکھا ہے کہ 11 ستارے ہیں اور سورج اور چاند ہیں اور وہ مجھے سجدہ کر رہے ہیں. جواب میں اس کے باپ نے کہا بیٹا اپنا یہ خواب اپنے بھائیوں کو نہ سنانا ورنہ وہ تیرے در پہ آزار ہو جائیں گے, یعنی تجھے تکلیف دیں گے. یوسف کے بات کرنے کے انداز میں جھجک ہے, اپنی تعریف نہیں, رائی تو ہم لی, اس کو ہم نے ڈیٹیل سے کیا تو اس میں بہت بات کی تھی کہ بات کرنے کا انداز دیکھیے کیا تھا. कितने प्यार से बात करे, अब या बती, ओ माई डियर फादर, अब्बा जी, ओ मेरे बेटे, इस तरह का स्टाइल दिखता और आजजी का रंग है इसके अंदर। बाप ने बेटे को क्यों कहा कि अपने ख्वाब को न सुनाओ, इसलिए कि बाप अपने बच्चों की फितरत से वाकिफ होते हैं, ये सच्ची बात है। दूसरी ये बात है कि जहां भी कोई नेमत होती है वहां हसद होता है, और नेमत का बहुत ज्यादा इजहार नहीं करना चाहिए। तो ये गीबत नहीं हो रही, बल्कि अपने बच्चे को दोस्त और दुश्मन का फर्क बताया जा रहा है और आने वाले खतरों से आगाह किया जा रहा है। और फिर बेटों से तवज्जो हटाते हुए कहते हैं, हकीकत यह कि शैतान आदमी का खुला दुश्मन है, यदि तेरे भाई बुरे नहीं लेकिन कहीं शैतान उनके दिल में कोई बात ना डाल दे। इससे पता चलता है कि आने वाले खतरों से बच्चों को वक्त से पहले आगाह किया जा सकता है। और ऐसा ही होगा जैसा कि तूने ख्वाब में देखा है, खुद भी नबी थे, ख्वाब दे से समझ गए कि बेटे को भी अल्लाह मुकाम देगा, तेरा रब तुझे अपने काम के लिए मुंतखब करेगा। हाईलाइट करें, ख्वाब था दुनियावी चीजों के सजदों का और कहा जा रहा कि तुझे मुंतखब करेगा, ये कैसे हो गया? लिख लें इसको बड़ा बड़ा, जो अल्लाह के काम करता है, अल्लाह सारी कायनात को उसके आगे झुका देता है। अब यहां से आगे सूरत काहफ तक आप ये मिजाज देखते जाएंगे। जो बंदा अल्लाह के रस्तों में निकलता है, अल्लाह कायनात को उसका रफीक बना देता है। वाम पढ़ेंगे, सूरज भी मर्जी से नहीं झुक रहा और करवटें बदली जा रही हैं और कुत्ता उनकी गार की हिफाजत कर रहा है। यहाँ पता चल गया कि असल दुनिया को कॉन्कर करने वाले वही हैं जो अल्लाह के काम करेंगे। दुआ करें कि अल्लाह मुझे अपने लिए चुन ले और तुझे बातों की तह तक पहुंचना सिखाएगा। ये क्या हिकमत आएगी, विस्डम आएगी, जितना लोगों से इंटरेक्शन होगा आप लोगों की बातों से बहुत कुछ सीखेंगे। और तेरे ऊपर और आले याकूब पर अपनी नेमत इसी तरह पूरी करेगा जिस तरह इससे पहले वो तेरे बुजुर्गों इब्राहिम और इसहाक पर कर चुका। यकीनन तेरा रब अलीम और हकीम है। हकीकत ये कि यूसुफ और इसके भाइयों के किस्से में इन पूछने वालों के लिए बड़ी निशानी है। ये कौन है पूछने वाले? मक्का वाले, जिनके कहने पे भी ये सूरत नाजिल हुई थी। ये किस्सा यूं शुरू होता है, यहाँ से बसल कहानी है। इसके भाइयों ने आपस में कहा, ये यूसुफ और इसका भाई, हाँ दोनों हमारे बाप को बहुत ज्यादा महबूब है, हालांकि हम एक पूरा जत्था है। देखिए अपने से मोहब्बत करने की दलील क्या कह रहे हैं कि हम एक बहुत बड़ा गिरोह है। किसे क्या होता है? आप माँ बाप होने के नाते ही जानते हैं कि आपको अपने कमजोर और बीमार बच्चों से ज्यादा प्यार होता है, हेल्दी और सेहतमंद और बहुत ज्यादा अक्लमंद बच्चों की निस्बत। लेकिन इनकी मिसअंडरस्टैंडिंग और बात का अंदाज देखिए किस तरह की बातें करते हैं। सच्ची बात यह कि हमारे अब्बा जान बिल्कुल ही बहक चुके हैं। अब ये वो जुमले हैं जिसकी बुनियाद पे आप देखेंगे कि इनके साथ ये क्यों हुआ। चलो यूसुफ को कत्ल कर दो या इसे कहीं दूर फेंक दो ताकि तुम्हारे वालिद की तवज्जो सिर्फ तुम्हारी तरफ हो जाए। रह गया गिल्ट, इतना बड़ा गुनाह करके तो ये काम कर लेने के बाद फिर नेक बन जाना। देखिए बाप की मोहब्बत को कत्ल करके उसकी मोहब्बत लेना चाहते हैं, जैसे हम अल्लाह की नाफरमानी करके उसकी रजा लेना चाहते हैं। अपने लिए अमल बनाइए, जो अखवाने यूसुफ ने किया मैं भी वही करती हूँ। अल्लाह की नाफरमानी करती हूँ और कहती हूँ मेरे से अल्लाह खुश हो। और दूसरी बात, इधर से क्या पता चलती है कि किसी की मोहब्बत ली ताकि वो आपसे मोहब्बत करे, ये कभी नहीं होगा। बस बच्चियां शादी के बाद ये गलती करती हैं कि अपने शोहर को अपने ससुराल वालों से, उसकी माँ बहनों से बदजन करती हैं ताकि वो उनको और मोहब्बत दे। तो मोहब्बतों से मोहब्बतें मिलती हैं, नफरत से मोहब्बत कभी नहीं मिलती। और ये तरीका के बाद में नेक बनना, आज भी तो ये उसूल है, गुना आज तौबा कल। इस पर इनमें से एक बोला, यूसुफ को कत्ल ना करो, अगर कुछ करना ही है तो इसे किसी अंधे कुएं में डाल दो, कोई आता जाता काफिला इसे निकाल कर ले जाएगा। इस करारदाद पर उन्होंने जाकर अपने बाप से कहा, अब्बा जान क्या बात है, आप यूसुफ के मामले में हम पर भरोसा क्यों नहीं करते? इसको क्या कहते हैं? चढ़ाई का अंदाज। पहले गिल्टी कर रहे हैं। आज भी देखिए जिन बच्चों के दिल में चोर होता है वो ऐसी बात करते हैं, आप तो मुझे आईपैड लेके नहीं देंगी, आप तो मुझे सेलफोन लेके नहीं देती, और दिस एंड दैट, यानी चलाकी है। इस तरह से बात की जाए कि जिससे अगले बंदे को मजबूर किया जाए, और दिल में चोर तो पहले से ही था। हालांकि हम इसके सच्चे खैर ख्वाह, इरादा क्या किया भाई के कत्ल का और कह क्या रहे हैं? रिश्तेदारों में बहुत सारों के ताल्लुक दूसरों से इसी बुनियाद पे होते हैं, मुंह पे कुछ दिल में कुछ। कल इसे हमारे साथ भेज दीजिए, कुछ चर चुग लेगा और खेल कूद से भी दिल बहलाएगा, हम इसकी हिफाजत को मौजूद हैं। बाप ने कहा, तुम्हारा इसे ले जाना मुझे शाक गुजरता है और मुझको अंदेशा है कि कहीं इसे भेड़िया ना फाड़ खाए, जबकि तुम इससे गाफिल हो। इन्होंने जवाब दिया, अगर हमारे होते हुए भेड़िए ने इसे खा लिया, जबकि हम एक जत्था, इसमें एहसास बर्तरी दिख रहा, خود کو بڑا سمجھتے ہیں، تب تم بالکل نکمے ہوں گے۔ اسی طرح اصرار کر کے جب وہ اسے لے گئے اور انہوں نے طے کر لیا تو اسے کندھے کنویں میں چھوڑ دے۔ تم نے یوسف کو وحی کی کہ ایک وقت آئے گا جب تو ان لوگوں کو ان کی یہ حرکت جتائے گا اور یہ اپنے فعل کے نتائج سے بے خبر ہیں۔ ایک معصوم بچے کو اس کے باپ کی محبت سے دور کر دیا، اور اس کے بعد اب آگے باپ کی طرف جاتے ہیں۔ یہ ذرا دوسرا منظر دیکھتے ہیں، آیت نمبر 16۔ وَجَاؤُوا اباہم عشاءً یبکون، اور اپنے باپ کے پاس آئے رات کے وقت روتے پیٹتے۔ رات کو کیوں آئے؟ کام تو صبح کر چکے تھے جو کرنا تھا۔ یہاں مفسرین نے ایک بڑا لطیف سا نقطہ دیا ہے کہ رات کے وقت انسان کے چہرے کے تاثرات بدل جاتے ہیں، چھپ جاتے ہیں۔ تو رات کو اس لیے بھی آئے کہ چلو تھوڑا سا اثر ہمارے اوپر سے بھی ختم ہو، کیونکہ آپ دیکھیے اپنے ہی بھائی کو پیچھے چھوڑ آنے والے کیا خود گھبرائے نہیں ہوں گے؟ تو وہ انہوں نے خود کو نارمل کرنے کے لیے، اپنے آپ کو ریلیکس کرنے، اور اسی طرح رات کے اندھیرے سے فائدہ اٹھاتے ہوئے کہ چلو ہمارے چہرے کے ایکسپریشن جو ہم جھوٹے بول رہے ہیں، جھوٹ کے ساتھ بول رہے ہیں، وہ یہ نہ ہو، اپنے باپ کے پاس آئے۔ اب یہاں ایک چھوٹی سی ایکٹیویٹی بھی کر سکتے ہیں، جو عمل کی بات ہمیں اسے ملتی ہے وہ کیا ہے کہ ہر رونے والا مظلوم نہیں ہوتا اور ہر ہنستا ہوا ظالم نہیں ہوتا۔ ہمیشہ اللہ سے یہ دعا کریے کہ اللہ مجھے لوگوں کی اصل دکھا دے۔ اس پہ اللہ کے نبی کی وہ دعا ہے، آپ میرے ساتھ دہرائیں گے، اللہم ارین الحق حقا، اے اللہ مجھے حق کو حق کر کے دکھا۔ پھر آگے پڑھیے، ورزقنا اتباعہ، اور مجھے اس کی پیروی کرنے کی توفیق دے۔ یعنی جو بات حق ہے مجھے وہ حق ہو کے دکھے، اور باطل ہے وہ باطل ہو، لیکن مجھے حق کو ماننے کی توفیق دے۔ پھر دعا کا اگلا حصہ کیا، یہ آپ میرے ساتھ دہرائیں گے، وارین الباطل باطلا ورزقنا اجتنابہ، اے اللہ مجھے باطل کو باطل کر کے دکھا اور اس سے بچنے کی توفیق دے۔ تو چھوٹے بچے کو بعض دفعہ روتا دیکھ کر بڑے کو انسان مارنے لگ جاتا ہے اپنے گھروں میں کہ اس نے کچھ کیا ہوگا، حالانکہ ایسا نہیں ہوتا۔ دیکھیے باپ کو اب کیا کہتے ہیں، یہاں سے اب کال اور فیل کا تضاد بھی نوٹ کریں گے۔ کہنے لگے، ابا جان ہم دوڑ کا مقابلہ کرنے میں لگ گئے تھے اور یوسف کو ہم نے اپنے سامان کے پاس ہی چھوڑ دیا تھا کہ اتنے میں بھیڑیا آ کر اسے کھا گیا۔ یعنی پورے کے پورے یوسف کو بھیڑیا کھا گیا۔ اگر آپ میں سے کسی نے بھیڑیا دیکھا ہو تو وہ سائز میں چھوٹے سائز کی بکری، اور اگر 6-7 سال کا بھی بچہ، اتنا بڑا بچہ جو تھا وہ ایک پورے چھوٹے سے بھیڑیے کے اندر کیسے آ گیا؟ یعنی جھوٹ کے کوئی پاؤں نہیں ہوتے، ان میچور قسم کے کرمنلز دکھتے ہیں، اور آدھی مجرم نہیں تھے نا، اس طرح کی بات بنائی۔ یہ کہہ دیتے بھیڑیے کی جگہ شیر کھا گیا تو بات بنتی بھی سمجھ آتی، کوئی اور کھا گیا، کوئی بڑا جانور کھا گیا۔ یہاں ایک چھوٹی سی بات مفسرین نے پیش کی کہ حضرت یعقوب سے یہ قسم کی ٹنگ سلپ ہو گئی تھی کہ جاتے ہوئے ان کو خود ہی آئیڈیا دے دیا کہ دیکھو ایسا نہ ہو کہ اس کو بھیڑیا کھا جائے، تو بچوں نے پھر وہی بات بنا لی۔ یہ عمل کی بات نوٹ کریں، کبھی اپنے بچوں کو اس طرح کا پوائنٹ نہ دیں۔ مثلا جیسے باپ کا بچہ اسکول سے گھر آیا، گھر میں آتی آپ نے دیکھا کہ ان کا منہ لٹکا ہوا ہے تو آپ کہتے ہو سر میں درد ہو رہا ہے نا، بس وہ بن گئے تیار، اب مسجد نہیں جانا، امی سر میں درد ہو رہا ہے۔ ذرا دیکھا بچے کا منہ سرو بخار ہو رہا ہے تو بچے کہیں گے بخار ہو رہا ہے۔ اب یہ ٹنگ سلپس ہوتی ہیں، کبھی نہ کہ کوئی بیمار سے بیمار دکھے آپ کے، ہائے بہت پیلی لگ رہی ہو، ہائے تمہارا تو رنگ اڑ گیا، کبھی بھی ایسا نہ کریں، کیونکہ جو مخالف ہوتا ہے نا، جو آپ کا اپوزٹ ہوتا ہے پرسن، وہ پھر اس چیز سے بینیفٹ آف ڈاؤٹ لے لیتا ہے۔ بیٹوں نے وہی بات بنائی کہ ہاں ابا وہی ہوا جس کا آپ کو خدشہ تھا۔ آپ ہماری بات کا یقین نہ کریں گے چاہے ہم سچے ہی ہوں۔ دیکھیے ذرا کس قسم کے سچے ہیں، بعض دفعہ اولادیں بھی اپنے ماں باپ کو اسی طرح بے وقوف بنانا چاہتی ہیں، ہوتا سراسر ان کے اندر شک ہے، لیکن وہ گلٹی کانشیس ہوتے ہوئے اپنی وہ بات بار بار دوبارہ جو ہے وہ اپنی سچائی کے رنگ میں پیش کرنے والے ہوتے ہیں۔ تو اس سے کیا پتا چلتا ہے کہ انسان کو اپنی بات کو کہنے سے پہلے ضرور تولنا چاہیے کہ جو بات کہہ رہا ہوں کیا میرا دل بھی اس کی گواہی دے رہا ہے۔ خیر، اور یہ بھی یاد رکھے کہ جو جتنا جھوٹا ہوتا ہے اس کو اتنی سچائیاں پیش کرنی پڑتی ہیں۔ جو سچے ہوتے ہیں ان کو پرواہ بھی نہیں ہوتی، ان کو پتا ہوتا ہے جو ہے وہ ہے، جو نہیں ہے وہ نہیں ہے۔ اب آپ سوچئے، ساتھ ہی ساتھ یہ بات کر کے ایک ثبوت بھی لے آئے، چاہے وہ کتنا بھونڈا تھا، وَجَاؤُوا عَلَى قَمِيصِهِ بِدَمٍ كَذِبٍ، اور وہ یوسف کی قمیض پر جھوٹ موٹ کا خون لگا کر لے آئے تھے۔ ہو سکتا ہے اس لیے بھی رات لیٹ ہو گئی کہ اس کے بعد پھر انہوں نے کوئی بکری کو بھیڑ کو کوئی ذبح کی، اس کے خون میں قمیض لت پت کر دی، کیونکہ یہ تو دکھانا تھا باپ کو کہ خون لگا ہے۔ لیکن دیکھیے جھوٹ جھوٹ ہوتا ہے، قمیض کو پھاڑنا بھول گئے۔ کہتے ہیں کہ جب یعقوب علیہ السلام نے ان کے ہاتھ میں قمیض دیکھی تو کہا اچھا ماشاءاللہ، कैसा भेड़िया था कि जिसने यूसुफ को जहरा की कमीज फाड़ के यूसुफ को खाया ना, तो कमीज फाड़ी नहीं है। तो जब भी कोई झूठा होता है ना कोई पीछे अपना ऐसा मामला जरूर छोड़ जाता है कि जिससे आता है। अब ये बात सुन के याकूब अलैहिस्सलाम ने क्या कहा होगा, दफा हो जाओ, शक्ल नहीं दिखाना, मुंह ना दिखाओ, पुलिस को कॉल करता हूँ, 911 को पुकारता हूँ, कुछ नहीं। यहाँ से आप देखिए जरा भाई, एक बिगड़ी हुई औलाद, बच्चे को कत्ल तक कराई है वो औलाद अपने जोम में, लेकिन याकूब अलैहिस्सलाम का किरदार। ये सुनकर उनके बाप ने कहा, बल्कि तुम्हारे नफ्स ने तुम्हारे लिए एक बहुत बड़े काम को आसान बना दिया। बड़ा काम क्या? भाई का कत्ल। आज भी अफसोस के साथ कहना पड़ता है कि इंसानियत ने एक मुसलमान से दूसरे मुसलमान के कत्ल को इतना ही आसान बना दिया। अच्छा, सबर करूंगा और बखूबी करूंगा। जो बात तुम बना रहे हो, इस पर तो बस अल्लाह ही से मदद मांगी जा सकती है। ये बहुत ही खूबसूरत तरीके का अंदाज है। आप देखिए कि हजरत याकूब अलैहिस्सलाम के ये जुमले ही बताते हैं कि उनके अंदर कितना हिल्म था। लिख लीजिए कि जब एक इंसान के पास इल्म तो हो लेकिन हिल्म ना हो, तो वो इल्म उसको अकड़ाने का और छिछोर बने का जरिया बनता है। जबकि इल्म के साथ कीमती चीज हिल्म होती है, तहमुल, फौरी रिएक्शनरी नहीं होना। बच्चे की आधी बात सुन के मुंह पर थप्पड़ नहीं मार देना, बच्चे को आधी बात कहता देख के फौरन इल्जाम नहीं लगाना कि तुम ऐसे हो तुम वैसे हो, बल्कि सब्र से बैठे रहे, कोई बात नहीं, बस सब्रुन जमील। और सब्र जमील होता ही वो है कि ला शिकवा तफीहा, जिसमें कोई शिकवा ना हो। इस पूरी सूरत में सब्र का बहुत पहलू है। कहीं हजरत याकूब को सब्र करना पड़ रहा है, तो कहीं यूसुफ को, तो कहीं बिन्यामीन को सब्र करना पड़ता है, तो कहीं आप देखेंगे कि बाद में भाइयों को सब्र करना पड़ता है। तो असल में सब्र क्या है? सारी जिंदगी का खुलासा। सब्र आपकी जिंदगी में इस तरह ही है जैसे खून आपके जिस्म में। ये सब्र ही वक्त पड़ने पर आपके अंदर तहमुल पैदा करता है, यही कनात में ढल जाता है, यही तात में ढल जाता है। ये सब्र ही तो है जो आपसे पांच नमाजें पढ़वाता है, जो एक रब पे आपको ले आता है। ये सब्र है जो ज़कात दिलवाता है। कोई दे सकता है अपने माल में से अपनी मर्जी से अगर सब्र ना हो? ये सब्र है जो रिश्तेदारों से अच्छा मामला कराता है। और आप इस सूरत में सब्र के ये सारे एंगल देखेंगे। यहाँ असल में मामलात वाला सब्र दिख रहा है। हम बहुत सब्र कर लेते हैं किसी की मौत की खबर सुन के, लेकिन हमसे बिल्कुल सब्र नहीं होता अपने किसी रिश्तेदार की जुबान से अपने खिलाफ एक जुमला सुनकर। तो सब्र की जरूरत है। हम सब इस वक्त अगर इस कुरान के साथ साथ अपने अंदर सब्र को देख रहे हैं, तो हकीकत में ये बहुत बड़ी अल्लाह ताला की नेमत है कि हमें ये मिल रहा है। फिर उसके बाद क्या हुआ कि उन्होंने बाप को तो किसी तरह सच झूठ करके कह दिया कि ठीक है, बाप सब्र करके बैठ गए और ख्वाब की वजह से भी मुतमईन थे। याद रखिये कि जो नेक लोग होते हैं ना, उनको अल्लाह के वादों पे चूंकि यकीन होता है, उनको यकीन था कि इस शर में खैर है और उनको यकीन था कि इसके बाद मुझे खुशी मिलेगी, अगर दुनिया में ना भी मिली तो आखिरत में। ये रवैया मोमिन के सिवा किसी को नसीब नहीं होता कि हर तकलीफ के बाद या तो चीज मिल जाएगी, जन्नत मिल जाएगी, क्या फायदे की चीज है। बाज दफा हमारा भी नुकसान हो जाता है, तो कोई बात नहीं, वो नुकसान पूरा हो जाएगा अगर अल्लाह ने चाहा, थोड़ा सा सब्र करके इंसान देखे, नहीं है तो उसके बदले में जन्नत हो जाएगी। फिर इसके बाद आप देखिए कि अल्लाह की तरफ पलटे। ये है वो खूबसूरत नुकता कि जब एक इंसान को औलाद, माल, शोहर, घर बार, किसी किस्म की चीज से भी कोई नुकसान पहुंचे, तो ऐसे वक्तों में शिकवे गिले सिर्फ अल्लाह की तरफ। और जितना एक बंदा अल्लाह की तरफ पड़ता है, उतना ही अल्लाह ताला उसको सब्र भी अता कर देता है।